मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये सुन बाबे की बासना लय सत्यार जीवन होने दे हूं स्वर्ग मजाना लय स्वर्ग मजाना
नमस्कार प्रिय श्रोता, अब एकैछिनपछि बाइबल अध्ययन गर्नेछौ। आशा र विश्वास गर्दछौ निश्चय नै यसद्वारा आशिषित हुनुहुनेछ। त आउनुहोस् मनको तयारी र प्रार्थनाको वातावरणमा परमेश्वरको वचन अध्ययन गरौं।
मित्र आउनुहोस् छोटो प्रार्थनाको साथ आजको वचन अध्ययनलाई आरम्भ गरौँ। प्रभुजी आज पनि हामी तपाईँको उपस्थितिमा आएका छौँ। हाम्रो कृतज्ञ हृदय लिएर आफ्नो वचनले भरिदिनुहोस्। हाम्रो मन हाम्रो हृदयलाई आफ्नो आत्माको नियन्त्रणमा राख्नुहोस्। येशु ख्रिस्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र आज हामी बाइबल अध्ययन एक अध्यायको हबक्कूक एक अध्यायको मुख्य विषय भविष्यवक्ताको व्याकुलताको अन्तर्गत हबक्कूक एक अध्याय एकदेखि एघार पदसम्मबाट सर्वप्रथम हामी देख्नेछौँ भविष्यवक्ताको प्रथम समस्या, त्यसपछि परमेश्वरको प्रतिउत्तर। हबक्कूक एकको एक पदमा भनिएको छ, हबक्कूक अगमवक्ताले दर्शनमा पाएको ईश्वरवाणी। हामीत्र भविष्यवक्ताको प्रथम समस्या हो किन परमेश्वरले खराबी दुष्टताको अनुमति दिनुहुन्छ। दुई पदमा हामी पढ्छौँ, हे परमप्रभु कहिलेसम्म सहायताको निम्ति मैले पुकार गर्ने तर तपाईँ सुन्नुहुन्न, कहिलेसम्म पुकार गर्ने तर तपाईँ बचाउनुहुन्न। हे परमप्रभु कहिलेसम्म सहायताको निम्ति मैले पुकार गर्ने तर तपाईँ सुन्नुहुन्न। हबक्कूकले परमेश्वरलाई भनिरहेका छन् कि उहाँले उसको प्रार्थनाहरूको सुन्न र उत्तर दिन इन्कार गरिरहनु भएको छ। हबक्कूक अति नै हताशको रातमा चित्कार छोड्छन् जब उसले आफ्नै जातिहरूका बीचमा उपद्रव देख्छन्, अनि परमेश्वरले केही पनि गरिरहनु भएको छैन, केही पनि भनिरहनु भएको छैन। यो नै हबक्कूकको शोक गीत हो। हामी अन्तिम अध्यायहरूमा देख्छौँ कि यो पुस्तक हर्ष आनन्द र खुसीको टिपोट र स्तुति प्रशंसाको विजय गीतसँग अन्त हुँदछ। मेरो मित्र यदि तपाईँसँग कुनै प्रश्नहरू छन् भने मेरो विचार यो छ कि तपाईँले त्यसलाई परमेश्वर कहाँ लानुपर्दछ, जस्तो कि हबक्कूकले लगेथे। यदि तपाईँ इमान्दार हुनुहुन्छ भने तपाईँ परमेश्वरबाट उत्तर पाउनुहुनेछ। तीन र चार पदमा यस प्रकार लेखिएको छ, तपाईँ मलाई किन अन्य हेर्न लगाउनुहुन्छ, तपाईँ किन अनुचित कुरा सहनुहुन्छ, नाश र उपद्रव मेरै सामु भइरहेका छन्, झगडा र विवाद चारैतिर छन्, यसै कारण व्यवस्था मन्द हुँदै जाँदैछ र न्याय कहिले प्रबल हुँदैन, दुष्टहरूले धर्मीहरूलाई घेर्छन्, यसैले न्यायको दुरुपयोग हुन्छ। यहाँ उसका ठूला ठूला प्रश्न छ, किन परमेश्वरले आफ्ना जनहरूका बीचमा यो खराबी निरन्तर जारी रहन अनुमति दिनुहुन्छ। अधर्म अन्य अत्याचार झगडा लडाई विवाद यो दुवै पुरानो र नयाँ प्रश्न हो, अनि यो प्रश्न आज पनि तपाईँ सोध्न सक्नुहुन्छ र सोधेका छन् पनि। आउनुहोस् हामी यसलाई विवरणसहित हेरौँ। मैले परिचय खण्डमा नै यो भनिसकेको छु कि सम्भवतः उसले यहुदाको दक्षिणी राज्यको अन्तिम असल राजा योसियाको केही समय पछिबाट यो पुस्तक लेखेथे। योसिया पछि त्यहाँ अर्को राजा आयो जसको नाम यहोआहाज थियो, जो सिंहासनमा खालि तीन महिना मात्र बसे। त्यसपछि यहोआकिम सिंहासनमा चढे र उसले एघार वर्ष शासन गरे र उनी पनि खराब राजा थिए। यो त्यस राज्यको अवनति बिगाड र ह्रासको समय थियो। त्यहाँ मूसाको व्यवस्थाहरूको तोडिँदै र त्यसको उल्लङ्घन गरिँदै थियो र मानिसहरू परमेश्वरबाट टाढा बहुतारी गइरहेका थिए। अनि हबक्कूक प्रश्न गर्दछन्, किन परमेश्वरले यो खराबी दुष्टताको अनुमति दिइरहनु भएको छ। मैले केही साल पहिले दक्षिण भारतमा कन्फरेन्समा दुईजना बाहिर मुलुकबाट आएका प्रोफेसरहरूलाई भेटेको थिएँ। ती दुवै नयाँ जन्म पाएका विश्वासीहरू र अति नै धेरै बुद्धिमान र प्रतिभाशाली प्रोफेसरहरू थिए। तिनीहरूले मलाई भने कि तिनीहरूका मुलुकमा ईश्वरहीन प्रोफेसरहरूले परमेश्वरको वचनको सच्चाई अखण्डता र अशुद्धतामा जवान मानिसहरूको विश्वासको नष्ट गर्न यो तरिका विधिको प्रयोग गर्दछन्। तिनीहरू यसको यसरी आरम्भ गर्दछन्, तपाईँ विश्वास गर्नुहुन्न कि प्रेमको परमेश्वरले संसारमा खराबीको हुन अनुमति दिन्छ, के विश्वास गर्नुहुन्छ र? के तपाईँ सोच्नुहुन्छ कि प्रेमिलो परमेश्वर, हृदयमा अनुग्रह दया हुने परमेश्वरले संसारमा दुःख कष्टहरू हुन अनुमति दिनुहुन्छ? अमित्र, तपाईँले यादै होला, शत्रु शैतानले उही तरिकामा वा उही तरिका विधिको हवासँग प्रयोग गरे जुनको उत्पत्ति 3 अध्यायमा रेकर्ड गरिएको छ। उसले एक प्रकारले यसरी प्रश्न राखे, के मलाई तिमीले भन्ने तात्पर्य यो हो कि परमेश्वर चाहनुहुन्न कि तिमीले त्यस रुखको फल खानु हुँदैन? किन? त्यो रुखमा अदनको बगैँचामा भएका सम्पूर्ण रुखभन्दा स्वादिष्ट र मिठो फल छ, र यदि तिमीले त्यस फल खान्छौ भने तिम्रो आँखाहरू उक्रिनेछ र तिमी परमेश्वर जस्तै हुनेछौ। म विश्वास गर्न सक्दिन असल भला परमेश्वरले त्यस रुखको फल खानबाट तिमीलाई सख्त मना गरिरहेका छन्। म यस कुरालाई कति पनि बुझ्न सक्दिनँ। देख्नुभयो, त्यस शत्रु शैतानले परमेश्वरको भलाइपनमा तिनको आत्मविश्वास र भरोसाको नष्ट गरिरहेका थिए। त्यहाँ नै सधैँ शत्रुले आरम्भ गर्छ, सुरु गर्छ काम गर्न। हबक्कूको प्रश्न उसको दिनको स्थानीय परिस्थितिसँग फिट खाँदथ्यो। मानिसहरू बिना दण्ड, बिना सजाय, पापहरूबाट मुक्त भई बचिरहेका थिए। तिनीहरूलाई केही पनि भइरहेको थिएन र परमेश्वरले त्यसको बारेमा बाहिर हेर्दाखेरि केही गरिरहनु भएको जस्तो देखिँदैनथ्यो। हबक्कूक प्रश्न गरे, किन परमेश्वरले दुष्टहरूलाई दण्ड दिनु भएन, इन्साफ गर्नु भएन? किन परमेश्वरले दुष्ट मानिसहरूलाई समृद्ध र सम्पन्न हुन अनुमति दिनुहुन्छ? अनि के यो हाम्रा दिनमा पनि असल प्रश्न होइन र? मलाई निश्चय छ कि धेरै परमेश्वरका जनहरूले आज पनि यो प्रश्न सोधेका छन् र सोधिरहेका छन्। किन परमेश्वरले हाम्रा राष्ट्रमा र विश्वमा दुष्टताहरू र खराबीहरूका दण्ड दिइरहनु भएको छैन? किन उहाँले धनीहरूलाई अझ धेरै धनी हुन र गरिबहरूलाई अति नै धेरै गरिब हुनलाई अनुमति दिनुहुन्छ? अनि किन अधिकांश मानिसहरू आज अन्याय र अत्याचारका र विभिन्न समस्याका बोझमुनि छन्? किन परमेश्वरले यसको बारेमा केही गर्नुहुन्न? के यो तपाईँको पनि प्रश्न हो? त्यो भजनकारको भजन 73:2-3 प्रश्न थियो। भन्छन्, तर मेरा खुट्टा प्राय चिप्लन लागेका थिए, मैले टेक्ने आधार हराउन लागेको थिएँ, किनकि दुष्टहरूको उन्नति देखेर ती अहंकारीको म डा गर्थे। जब उसले वरिपरि आफ्नो नजर लगाए, उसले देखे जो व्यक्तिहरू चाहिँ दुष्टहरू थिए तिनीहरू समृद्ध र सम्पन्न भइरहेका थिए। यसले लगभग उसको विश्वासलाई लुटी लगे थियो। किन परमेश्वरले यसको बारेमा केही कुरा गरिरहनु भएको छैन भन्ने उसको मनमा प्रश्न थियो। यहुदाका मानिसहरू यस विचारमा सोचाइमा आए थिए कि तिनीहरू परमेश्वरका साना प्रिय पात्रहरू थिए र तिनीहरूलाई तिनीहरूका पापहरूको लागि दण्ड दिनुहुने छैन। सम्भव तिनीहरूले सर्वप्रथममा केही गलत काम वा दुष्ट र पाप कर्महरू गरेको बेला यो सोचे होला र डराए होला कि परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ भनेर। जब उहाँले केही पनि गर्नु भएन, तब तिनीहरूले सोचे कि उहाँले ती कुराका ध्यान दिनु भएन वा वास्ता गर्नु भएन। उपदेशकको लेखकले 8:11 भन्छन्, कुनै अपराधको दण्ड तुरुन्तै भएन भने मानिसहरूका हृदयले दुष्ट काम गर्नलाई योजनाहरू बनाउँछन्। मलाई त्यो समयको याद छ जब म फुच्चे केटा थिएँ र मैले आफ्नै घरबारीको काँक्रो चोरे थिएँ। त्यो बर्खाको समय थियो र आँधी तुफानहरू आइरहेको थियो। आकाशमा बादलहरू तीव्र गतिले भागिरहेका थिए र अन्ध्यारोले दिनलाई छोपिरहेको थियो। मैले बोटबाट काँक्रो टिपिरहेको बेला 81 आकाशमा मेघगर्जन र बिजुली चमकहरू सुनिन थाले, पुरा पृथ्वीलाई कम्पाउँदै। मानौ वज्र कहीँ कतै परिरहेको छ र सायद त्यो वज्र म माथि नै पर्ने हो कि भनेर म अति नै डराइरहेको थिएँ, किनकि मैले सोचेँ जुन गलत काम मैले गरिरहेको थिएँ त्यसको लागि बिल्कुल त्यहाँ नै मलाई परमेश्वरले दण्ड दिइरहनु भएको थियो भनेर। तर त्यो दिन आयो, मैले पत्ता लगाएँ कि त्यो परमेश्वरबाट दण्ड थिएन र त्यस प्रकारका काम बिना डर गर्ने गर्थे। मानव स्वभाव परिवर्तन हुँदैन। जुन पापहरू गोप्यमा गरिन्दथे, ती पापहरू प्रत्यक्ष रूपमा, खुलाम रूपमा अहिले गरिन्दछ। के यसले यो तथ्यको परिवर्तन गर्दछ कि परमेश्वरको दृष्टिमा पाप गलत, खराब हो र उहाँले प्रत्येक पापलाई दण्ड दिन गइरहनु भएको छ? परमेश्वरले आफ्नो सिद्धान्त, आफ्नो नियम र काम गर्ने रीति तरिकाहरूको बदल्नु भएको छैन। यद्यपि खराब दुष्ट कामको विरुद्धमा उहाँको कार्य सम्पादन तुरुन्तै र चाँडै नै नगरिए तापनि उहाँको दण्ड निश्चय नै एक दिन आउँदछ। हाम्रा दिनहरूमा अति नै कम मानिसहरू, अरू त के विश्वासी भनौँदाहरूले परमेश्वरको दण्डमा विश्वास गर्दछन्। तिनीहरू हबकुकले जस्तै विचार गर्दछन्, सोच्दछन्। जब हबकुकले आफ्नो राष्ट्र, आफ्ना जातिहरू झन् धेरै खराबतिर झुकिरहेको देखे र जताततै र हरेक क्षेत्रमा पाप अधर्म मात्र देखिन्दथे र परमेश्वरले यसको बारेमा केही पनि गरिरहनु भएको थिएन। हा मित्र, आज धेरै मानिसहरूको सोचाइ यही छ। मैले सुनेको थिएँ कि केही साल पहिले इङ्ल्यान्डमा धर्म विद्वानहरूका एक समूह यस विचारसँग आएथे कि परमेश्वर मर्नुभयो, परमेश्वर मर्नुभयो। तिनीहरूका तात्पर्य के थियो भने त्यहाँ परमेश्वर छैन र कहिले पनि परमेश्वर अस्तित्वमा हुनुभएको छैन। अमित्र, कुन कुराले तिनीहरूलाई त्यस्तो निष्कर्षमा आउन लगायो? यो यस कारणले हो किनभने तिनीहरूले आज मानिसहरूका मामलाहरूमा उहाँलाई हस्तक्षेप गरिरहेका देखेनन् र देख्दैनन्। तर के उहाँले हस्तक्षेप वास्तवमा गरिरहनु भएको छैन ती कामहरूमा, ती मामलाहरूमा? कि आज परमेश्वरले मानव जातिका मामलाहरूमा नियन्त्रण गरिरहनु भएको छैन? एकजना अमेरिकी प्रचारकले भनिरहनु भएको थियो, उहाँले हामीलाई सम्पन्नता र समृद्धताको अवधिमा भएर जानु अनुमति दिनुभयो र मानिसहरू बेहोसियारी बन्यो। अरू त के, परमेश्वरका जनहरू पनि बेहोसियारी र लापरवाही बन्यो। तिनीहरूले परमेश्वरलाई भुले र पैसा तिनीहरूका देव बन्यो। अहिले हामी यस्तो स्थानमा आएका छौँ कि हामी कतै कति धेरैसम्म कति विश्वशक्ति एक विश्वशक्ति विश्वसम्पन्न राष्ट्रको रूपमा जीवित रहिरहन गइरहेका छौँ भन्ने कुरामा चिन्ताको विषय छ। हबकुक अति नै कोमल हृदयका मानिस थिए र उसले दुष्टहरू सप्रिरहेका, सम्पन्न भइरहेका र बिना दण्ड उम्किरहेको देख्न कति पनि चाहँदैनथे। उन निर्दोष मानिसहरूलाई अत्याचार, अन्याय, दुःख, कष्ट दिने, नाश गरिने कुराको कति पनि देख्न चाहँदैनथे। उसले सोधिरहेका थिए, परमेश्वर तपाईँ यसको बारेमा किन केही न केही गर्नुहुन्न? परमेश्वरसँग उसको निम्ति उत्तर छ र उहाँसँग तपाईँको निम्ति पनि उत्तर छ यदि यो नै तपाईँको प्रश्न भए। परमेश्वरको उत्तर सुन्नुहोस्, 5 पदमा भन्नुहुन्छ, जाति जातिलाई न्यालेर हेर, तिनीहरूलाई हेरेर छक्क पर, किनभने म 13 दिनमा यस्तो काम गर्छु जो तँलाई भने पनि तैँले विश्वास गर्ने छैनस्। जाति जातिलाई न्यालेर हेर। परमेश्वरले हबकुकलाई उसका आफ्ना आँखाहरू खोलेर वरिपरि नजर लगाउनलाई र उहाँले विश्वमा के गरिरहनु भएको छ सो कुरा हेर्न चुनौती दिइरहनु भएको छ। एकपछि अर्को विशाल सङ्कष्टहरूले स्थान लिएको छ वा भएको छ। उत्तरमा महान अश्वरी साम्राज्यलाई विजय गरिएको छ र त्यसको राजधानी निन्वेलाई नष्ट गरिएको छ। इफ्रातस नदीको किनारमा एउटा राज्य उदय भइरहेको छ जुनले पहिले नै कार्केमिसमा मिश्रमाथि विजय प्राप्त गरेको छ। नबुकदनेश्वर विजयकर्ता हो र उसले बाबेललाई विश्वशक्तिको रूपमा ल्याइरहेको छ। परमेश्वरले हबकुकले भनिरहनु भएको छ, जाति जातिलाई निहालेर हेर, राष्ट्रहरूलाई निहालेर हेर। तिमीले भनिरहेका छौ कि मलाई यी कुराको कति पनि वास्ता छैन वा म केही गरिरहेको छैन, म आरामले स्वर्गको सिंहासनमा बसेर यो सानो संसारमा रमित हेर्दै बसिरहेको छैन, म बिल्कुलै यस्ता मामलाहरूमा संलग्न छु। हा मित्र, उहाँ निश्चय नै यस्ता कुराहरूमा संलग्न हुनुहुन्छ र त्यसको विरुद्धमा चाल चलिरहनु भएको छ। उहाँले पापको बारेमा केही गरिरहनु भएको छ। हुनसक्छ त्यो अघि पछि होला, तर उहाँले निश्चय नै त्यससँग व्यवहार गर्नुभयो र गरिरहनु भएको छ, आफ्नो योजना र आफ्नै तरिका र उहाँको आफ्नै समयमा। जाति जातिलाई न्यालेर हेर, तिनीहरूले हेरेर छक्क पर। किनभने म तेरो दिनमा यस्तो काम गर्छु जो तँलाई भने पनि तैँले विश्वास गर्ने छैनस्। परमेश्वर भनिरहनु भएको छ, जब म तिमीलाई मैले गरिरहेका खास कामलाई भन्छु तिमीले यसलाई विश्वास गर्न सक्दैनौ वा विश्वास गर्न कठिनको कुरा हुनेछ। मैले केही मात्र नगरी रहेर यसको बारेमा अति नै ठुलो काम गरिरहेको छु। वास्तवमा हबकुकले परमेश्वरलाई ती कुराहरू अलिक विस्तार धीमा गर्नलाई बिन्ती गर्न गइरहेका छन् जब परमेश्वरले के काम गरिरहनु भएको छ वास्तवमा सो कुरा पत्ता लगाउँदछन्। किनभने म तेरो दिनमा यस्तो काम गर्छु जुन तँलाई भने पनि तैँले विश्वास गर्ने छैनस्। यो कथन पिसिद्याको अन्तियोकमा उसले दिएका पाउलले दिएका महान सन्देशमा उद्धृत गरिएको छ। मैले सधैँ महसुस र विचार गरेको छु कि यो पाउलले प्रचार गरेको एक सबभन्दा महान सन्देश थियो, तैपनि यसले हाम्रो दिनमा अति नै कमी ध्यान प्राप्त गरिरहेको भए तापनि यो प्रेरित 13 अध्यायमा रेकर्ड गरिएको छ। अहिले यी शब्दहरूको ध्यान दिउँ। प्रेरित 13 अध्याय 38 41 पदमा लेखिएको छ, यस कारण भाइ हो तपाईँहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा पाप क्षमा हुन्छ भन्ने घोषणा तपाईँहरूलाई गरिएको छ। तपाईँ विश्वास गर्ने हरेकले उहाँद्वारा नै सबै कुराहरूबाट छुटकारा पाउनु भएको छ, जुन छुटकारा मूसाको व्यवस्थाद्वारा तपाईँहरूका निम्ति सम्भव थिएन। यसकारण होसियार हुनुहोस्, नत्र त अगमवक्ताहरूका पुस्तकमा भनिएका यी कुराहरू तपाईँहरूमाथि आइपर्नेछ। हे निन्दा गर्ने हो, हेर र आश्चर्य मान अनि नष्ट भइजाऊ, किनकि तिमीहरूको समयमा म एउटा काम गर्छु, यस्तो काम जसको विषयमा कसैले बयान गरिदिए भने पनि तिमीहरूले कहिले विश्वास गर्ने छैनौ। यसरी तपाईँ देख्न सक्नुहुन्छ कि पाउल हबकुक 1:5 पदबाट उद्धृत गरिरहेका छन्। त्यो यो पदको अद्भुत लागू हो। पाउल भनिरहेका छन् कि परमेश्वरले उद्धारको प्रबन्ध गर्नुभएको छ र उहाँले यसको कुनै कुनामा वा अरू कुनै जग्गामा गर्नुभएन। कृषिकरणको समयमा पूरा संसारभरिका यहुदीहरू यरुसलेममा निस्तार चाड मनाउनलाई आएका थिए। तिनीहरूले यो खबर चारैतिर लगे कि नासरतका येशु क्रुसमा मर्यो र यो अफवाह थियो कि उहाँ मृत्युबाट बिउती उठ्नुभयो। फेरि पूरा संसारभरिबाट यहुदीहरू पेन्टिकोस्टको चाड मनाउनको लागि यरुसलेममा वापस फर्किआएथे जब पवित्र आत्मा विश्वासीहरूका साना झुनमाथि आउनुभयो र हजारौं त्यस समयमा र पछिबाट आइरहेको दिनहरूमा उद्धार पाएथे। जब त्यो खबर चारैतिर फैलियो, रोमी संसारले सर्वप्रथममा त्यसको उपेक्षा गर्यो, व्यवस्था गर्यो अनि पाउलले तिनीहरूलाई भनिरहेका छन् कि परमेश्वरले तिनीहरूका समयमा काम गर्नुभएको छ, यस्तो काम जुनको विषयमा कसैले बयान गरिदिए पनि तिनीहरूले कहिले विश्वास गर्ने छैन। आज संसारले सोध्दछन् किन परमेश्वरले पापको बारेमा केही गर्नुहुन्न। मेरो मित्र, परमेश्वरले यसको बारेमा केही न केही गर्नुभएको छ। करिब 2000 वर्ष पहिले उहाँले आफ्नो पुत्रलाई मर्न दिनुभयो। उहाँले संसारका मामलाहरूमा हस्तक्षेप गर्नुभएको छ र उहाँ भन्नुहुन्छ उहाँ फेरि संसारका मामलाहरूमा हस्तक्षेप गर्न गइरहनु भएको छ। यद्यपि आज संसार भ्रष्टता र पापमा लिप्त भइरहे तापनि तर परमेश्वर आफ्नो चाल चलिरहनु भएको छ। यो अद्भुत कुरा हो कि कसरी पाउले हबकुक 1:1 प्रयोग गरे अनि हबकुकको दिनमा परमेश्वर चाल चलिरहनु भएको थियो। यद्यपि सम्पूर्ण दुष्टता भ्रष्टता पाप अधर्म युद्ध र सम्पूर्ण राष्ट्रहरूमा पापहरू भए तापनि परमेश्वर नियन्त्रणमा रहिरहनु भएको थियो र दण्डमा बढिरहनु भएको थियो। अहिले परमेश्वर त्यस कुराको निश्चित तरिकामा बताउनुहुन्छ जुन उहाँ गरिरहनु भएको थियो। 6 पदमा भनिएको छ, म बेबिलोनीहरूमाथि वा बेबिलोनीहरूलाई खडा गरिरहेछु, त्यो निष्ठुर र उग्र जाति जो अर्काको वासस्थान खोज्न सारा पृथ्वीभरि नै बढेर जान्छ। परमेश्वरले हबकुकलाई भनिरहनु भएको छ, तिम्रो आसपास र वरिपरि हेर, तल इफ्रातस नदीको किनारमा एक राष्ट्र उदय भइरहेको छ जुन पहिलो विश्वशक्ति बन्नेछ। बाबेल बेबिलोन विश्वको महान शक्तिमा पहिलो पंक्तिमा थियो अनि हामीले यसको दानियलको पुस्तकमा विवरणसहित अध्ययन गरिसकेका छौँ। त्यो निष्ठुर र उग्र जाति जो अर्काको वासस्थान खोज्ने सारा पृथ्वी भरि नै बढेर जान्छ। परमेश्वर हबकुकले भनिरहनु भएको छ, बाबेलले यहुदाको मुलुकलाई खोसी लैजानेछ अनि यो कुरा सुन्न हबकुकको निम्ति आघातको कुरा थियो। निष्ठुर र उग्र जाति अमित्र त्यो बाबेल साम्राज्यको असल वर्णन हो। तिनीहरू निष्ठुर र उग्र जातिहरू थिए जो सारा संसारलाई विजय गर्न बढिरहेका थिए। तिनीहरूले वास्तवमा यरुसलेमको सहरलाई 3 पल्ट लिए र 3रो पल्ट चाहिँ तिनीहरूले यस सहरलाई जलाएर नष्ट गरिदिए। बेबिलोनीहरू आफै नियम कानून र व्यवस्था थिए। तिनीहरू विचार गर्थे कि तिनीहरू सर्वोच्च वर्गका थिए र अरू कसैलाई आफ्नो बराबरीको रूपमा स्वीकार गर्दैनथे। 7 पदमा भनिएको छ, यस प्रकार लेखिएको छ यहाँ, तिनीहरू डरलाग्दा र भयानक मानिसहरू छन्। तिनीहरू आफैमा आफ्नो व्यवस्था हुन् र आफ्नै मान मर्यादा बढाउँछन्। आफ्नै मान मर्यादा बढाउँछन्, यसको मतलब तिनीहरू आफैमा आश्रित हुन्थे। तिनीहरूसँग महान आत्मविश्वास थियो र अति नै धेरै ठूलो घमण्ड गर्नेवालाहरू थिए। यी गुणहरू नबुकदनेस्वरमा हामी स्पष्ट रूपमा देख्छौँ। 8 पदमा देख्छौँ, तिनीहरूका घोडाहरू चितुवाभन्दा चाँडो कुद्ने र बेलुकी निस्कने बुवासहरूभन्दा क्रूर हुन्छन् र तिनीहरूका घोडचढी सेना अदमुख कुद्छन्। तिनीहरूका घोडचढीहरू टाढादेखि आउँछन्। तिनीहरू शिकार निल्नलाई बे खानेर उड्ने गिद्ध झैं अघि बढ्छन्। ओ, यो कस्तो तस्विर! बेबिलोनियनहरूले घोडचढी सैनिक दलहरूको प्रयोग गर्थे, जस्तो कि सम्भवत अरू कुनै राष्ट्रले प्रयोग गरेको छैन। मिस्रीहरूले रथहरू प्रयोग गर्थे र असुरीहरूसँग रथहरूमा नवीनतम मोडेल थियो र अहिले बेबिलोनियनहरूसँग बेग्लै विधि अर्थात् घोडचढी सैनिक दल थियो। बेलुकी निस्कने बुवासहरूभन्दा क्रूर छन्। मैले केही दिन पहिले नेसनल जियोग्राफिक च्यानल टिभीमा हेरिरहेको थिएँ र त्यहाँ भोका बुवासहरूको डकुमेन्ट्री थियो। ओ, तिनीहरू अति नै धेरै क्रूर हुन्छन्। तिनीहरूले शिकार मारेर खाइरहेको सिंह र बाघलाई पनि लखेटिदिन्छन्। मित्र, बेबिलोनियन सेनाहरू भोका जनावर जस्तै र क्रूर चराहरू जस्तै आउने थिए र आफ्नो शिकारको झरपट गरेर पक्रेर मार्ने थिए। त्यो नै कल्दी वा बेबिलोनका वा बेबिलोनीहरूका कथा थियो। 9 पदमा हामी पढ्छौँ, यस प्रकार लेखिएको छ, तिनीहरू सबै उपद्रव गर्नलाई नै आउँछन्। तिनीहरूको सैन्य दल मरूभूमिको हुरी झैं अघि बढ्छ र कैदीहरूलाई बालुवा जस्तै जम्मा गर्छ। मित्र, नबुकदनेस्वरले आफ्ना सेनाहरूलाई यरुसलेमको विरुद्ध 3 पल्ट अगुवाई गर्यो अनि अन्तिम आक्रमणमा उसले यरुसलेम सहरलाई र मन्दिरलाई पनि जलाइदियो र बचेकाहरूलाई कैदी बनाई बन्दुवा बनाइ लग्यो। बेबिलोनियनहरूले खालि एउटैमा वा एउटै मात्र उद्देश्य थियो, जुन चाहिँ जति सक्दो धेरै राष्ट्रहरू र धेरै मानिसहरूलाई क्याप्चर गर्नु र तिनीहरूलाई दास बनाउनु। अनि यही नै दक्षिण राज्य यहुदालाई भएको थियो। 10 पदमा हामी पढ्छौँ, तिनीहरूले राजाहरूलाई हाँसीमा उडाउँछन् र शासकहरूको ठट्टा गर्छन्। किल्ला भएका सबै सहरलाई देखेर तिनीहरू हाँस्छन् र माटोको ढिस्कुरो बनाएर तिनीहरूले ती कब्जा गर्छन्। अर्को शब्दमा, तिनीहरूले कसैलाई पनि केही पनि गर्दैनथे। तिनीहरू आफ्नो शक्ति सामर्थ्यमा पूर्ण भरोसा गर्दथे, त्यसमा तिनीहरू आत्मविश्वास थियो। 11 पदमा हामी पढ्छौँ, यस प्रकार लेखेको छ, तब तिनीहरू बतास झैँ बेगसित आउँछन् र जान्छन्। ती दोषी मानिसहरू हुन् जसको सामर्थ्य नै तिनीहरूको देउता हो। मित्र, बिल्कुल यही नै नबुकदनेस्वरले गरे। दानियल 4:30 हामी यस मानिसको कथन पढ्छौँ। उसले भने, के यो महान बेबिलोन होइन जुन मैले आफ्नै कीर्तिका महिमाको लागि मेरो ठूलो शक्तिद्वारा आफ्नो शाही निवासस्थान बनाएको छु? ती घमण्डले फुलिए। उनी अहम्वादी थिए। उसले पूर्ण रूपमा आफैमाथि भरोसा गरे, परमेश्वरमा होइन। अनि आज पनि त्यस्ता त्यहाँ केही मानिसहरू छन् जो परमेश्वरमा होइन तर आफैमा आफ्नो ज्ञान दिमाग शक्ति बुद्धि धन पैसामा भर पर्दछन्। कुरा जेसुकै होस्, परमेश्वर हबकुकले भनिरहनु भएको छ, तिमी सोच्दछौ कि मैले मेरा जनहरूका पापहरूको लागि केही पनि गरिरहेको छैन, तर म इफ्रातस नदीको किनारमा एउटा राष्ट्र तयार गरिरहेको छु, बाबेल राष्ट्र। अनि यदि मेरा यी मानिसहरूले पश्चाताप गर्दैनन् भने म त्यस राष्ट्रलाई तिनीहरूमाथि आइपर्न अनुमति दिनेछु। मित्र, तिनीहरू आए अनि रेकर्डले सङ्केत गर्दछ कि यरुसलेमको तिनीहरूले विध्वंस गरे र त्यो अति नै भयानक थियो। अनि जब त्यहाँका मानिसहरूलाई कैदी बनाइ लगेको बेला तिनीहरूले गरेका केही कामहरू वर्णनदेखि बाहिरको कुरा छ, अति नै भयानक। हा मित्र, आजको वचन अध्ययनमा हामी यही सिक्छौं कि परमेश्वरले निश्चय नै पाप अधर्मको गलत कुराहरूको व्यवहार गर्नुहुनेछ। परमेश्वरले यसलाई त्यसै छोड्नुहुन्न। यदि कुनै व्यक्ति विशेषले पश्चाताप गर्दैन भने त्यहाँ अर्को कुनै विकल्प छैन दण्ड बाहेक। अनि यो नै कुरा परमेश्वरले हबक्कुकलाई बताउनुभयो। उहाँले निश्चय नै पाप अधर्महरूसँग व्यवहार गर्नुहुनेछ। प्रभु आफ्नो वचनमा आशिष दियो।
आजको यो बाइबल अध्ययनमा सम्मिलित हुनुभएको लागि धन्यवाद। आशा गर्दछौँ यस कार्यक्रमद्वारा आशिषित हुनुभयो। श्रोता, यदि तपाईँहरू परमेश्वरको वचनको बारेमा अधिक जानकारी चाहनुहुन्छ या तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू र सुझावहरू छन् भने, साथै सितैमा पुस्तक पुस्तिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो यस ठेगानामा पत्रचार गर्नुहोला। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स सङ्ख्या 16925, कोलकाता 700034, भारत। फेरि सुन्नुहोस्: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स सङ्ख्या 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौँ। अर्को दिन यही समय अनि यही मित्रबेनमा भेट्नेछौँ। नमस्कार।